ജമീൽ, വോയിസ് ഓഫ് അമേരിക്ക.
مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال. پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل.
السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن پروگرام راؤنڈ ٹیبل کے ساتھ میں ہوں اسد حسن. آج کے ہمارے اس پروگرام کا موضوع ہے پاکستان میں ادارہ جاتی اصلاحات کا حکومتی ایجنڈا، استعداد اور سیاسی عزم. آج کے اس پروگرام میں ہمارے پروڈیوسر ہیں اسفر امام اور ہماری انجینئر ہیں نشوان کالی. سامعین، وزیر اعظم عمران خان ایک مدت سے ملک میں اداروں کے استحکام اور اداروں پر سیاسی اثر و رسوخ کے خاتمے کی بات کرتے آ رہی ہیں. وزارت عظمیٰ کا قلم دان سنبھالنے کے بعد انہوں نے جو قوم سے پہلا خطاب کیا اس میں انہوں نے سابق گورنر اسٹیٹ بینک، معروف ماہر اقتصادیات اور ولسن سینٹر سے بطور پبلک پالیسی فیلو وابستہ رہنے والے ڈاکٹر عشرت حسین کو ذمہ داری تفویض کی کہ وہ پاکستان کے اداروں کے اندر اصلاحات کا ایجنڈا وہ تجویز کریں. ڈاکٹر عشرت بالخصوص سول سروس میں اصلاحات پر توجہ مرکوز رکھیں گے، لیکن عمران خان نے ملک کے عدالتی نظام، پولیس، زراعت، تعلیم، صحت، ماحولیات تمام شعبوں میں اصلاحات کا اعادہ کیا ہے. ادارہ جاتی اصلاحات کے لیے استعداد کیا ہے، وسائل کتنے دستیاب ہیں، اور اصلاحات کی کمیٹی جب سفارشات سامنے رکھے گی تو اس پر عمل درآمد کے لیے جو وسائل چاہیے ہوتے ہیں ان کا بندوبست کس حد تک موجود ہے، اور پھر اس کے لیے سیاسی عزم کتنا درکار ہے. جو سیاسی دباؤ ہو سکتے ہیں مختلف سٹیک ہولڈرز کی جانب سے، کیا وہ ڈائریکشن تبدیل کر سکتے ہیں، کسی سطح پہ عمران خان کو بھی بیک فٹ پہ جانے پہ یا کمپرومائز کرنے پہ مجبور کر سکتے ہیں. یہ ہمارا آج کا پروگرام ہے جس کے اوپر ہم بات کریں گے. اور ڈاکٹر عشرت حسین کا چونکہ ہم نے ریفرنس دیا ہے تو آپ کو یہ ساتھ ساتھ بتاتے چلیں کہ انہوں نے حال ہی میں سال 2018 میں آکسفورڈ پبلشر سے ان کی جو ایک کتاب شائع ہوئی ہے، گورننگ دا ان گورنیبل انسٹیٹیوشن ریفارم فار ڈیموکریٹک گورننس ان پاکستان. سو غالباً ان کا بہت سارا کام جو انہوں نے کرنا ہے وہ اس کتاب کی صورت میں آلریڈی کر چکے ہیں، اور اس کتاب کے ولسن پلیٹ سینٹر کے پلیٹ فارم سے جو ہے شائع کیا گیا تھا آکسفورڈ پبلشر سے. انالیسس کے لیے ہم جائیں گے مختلف پینل میں، ہمارے ساتھ لوگ ہوں گے. محمد علی احسان صاحب ہمارے ساتھ ہیں، کیپٹن ریٹائرڈ اور نیشنل ڈیفنس یونیورسٹی کے ساتھ وابستہ ہیں، تجزیہ کار ہیں. ڈاکٹر نور فاطمہ ہمیں جوائن کر رہی ہیں، ایجوکیشنسٹ ہیں، ایوارڈ یافتہ ایجوکیشنسٹ ہیں، خاص طور پہ ایجوکیشن ایکسلنسی کے اندر، اور لکھتی رہتی ہیں پاکستان کے اندر مختلف اداروں کی پرفارمنس کے اوپر، ڈیلی نیوز کے اندر ان کے کالم چھپتے ہیں. تسنیم نورانی صاحب ہمیں جوائن کریں گے کچھ دیر کے بعد، سابق سیکرٹری داخلہ اور ساتھ ساتھ جو نیشنل ایکشن پلان ہے پاکستان کے اندر اس کو کرافٹ کرنے والی ٹیم کا ایک اہم حصہ تھے. آصم اللہ بخش صاحب ہمارے ساتھ ہوں گے، سوشل سائنٹسٹ ہیں، کالمسٹ ہیں. سو اپنے تمام مہمانوں کا ہم شکریہ ادا کرتے ہیں، انہیں ویلکم کہتے ہیں اپنے پروگرام میں. محمد علی احسان صاحب، آپ سے گفتگو شروع کرتے ہیں. یہ اصلاحات تقریباً ہر گورنمنٹ کے آنے پہ ہم سنتے رہتے ہیں، لیکن جب حکومتیں جاتی ہیں وقت پورا کر کے یا وقت پورا کرنے سے پہلے تو کوئی بڑی ایک قابل ذکر تبدیلی ہم نہیں دیکھتے ہیں. پہلے تو یہ بتائیے یہ اصلاحات کیوں ضروری ہوتی ہیں، خاص طور پہ تھرڈ ورلڈ کنٹریز کے اندر یا ڈیولپنگ کنٹریز کے اندر جس کا اعادہ کیا جاتا ہے.
بڑا اچھا سوال ہے آپ کا کہ ایسی ریفارمز ضروری کیوں ہوتے ہیں تھرڈ ورلڈ کنٹریز کے اندر. آئی تھنک میرے پاس تو اس کے لیے بڑا ایک سمپل جو جواب جو ذہن میں میرے آ رہا ہے وہ یہ ہے کہ ہمارے یہاں پہ فقدان ہے ایک لیڈرشپ کا، ایسی لیڈرشپ کا جو کہ نیشنل انٹرسٹ پہ بیس کر کے پبلک سروس کو سامنے رکھ کے گورننس کرے اور ڈلیور کرے. اور اگر آپ پچھلے ہمیں ہمارے پاسٹ میں دیکھیں تو جو مواقع ملے بھی ہیں سویلین گورنمنٹس کو، اینڈ جو کہ میں اس لیے کہتا ہوں کہ چلیں ڈکٹیٹرشپ کو تو آپ آؤٹ رائٹلی یہ کہہ دیں کہ ٹھیک ہے اٹس ناٹ دا فارم آف گورنمنٹ دیٹ وی وانٹ، اور ایسی طرز حکومت ہمیں چاہیے ہی نہیں، تو اس سے اگر وہ ڈلیور کرے نہ کرے تو اس کو تو ہم سائڈ پہ کر دیتے ہیں. لیکن ایسی فارم آف گورنمنٹ جو ہمیں چاہیے، جو ہم چاہتے ہیں کہ ہو، تو ان کو ڈلیور کرنا چاہیے. اور اگر وہ ڈلیور کرتے رہے تو ہم یہ کہیں نہ ریفارمز یس از اے کنٹینیوس پروسیس اور ہوتا رہنا چاہیے، لیکن ایسی حالت نہیں ہونی چاہیے جو کہ ہماری حالت ہو گئی ہے، وچ از اے کیس کہ جہاں پہ ایک پولیٹیکل انسرٹینٹی کی حالت کے اندر ہم چلے گئے ہیں. اور جب وہ انسرٹینٹی کریٹ ہو جاتی ہے تو تو اس انسرٹینٹی کے اندر آپ کی کریڈیبلٹی بھی بہت افیکٹ کرتی ہے, پولیٹیکل کریڈیبلٹی بھی, آپ کی گورننس, آپ کے تعلقات باہر لوگوں کے ساتھ, لوگ آپ کو دیکھتے کیسے ہیں, آپ ایک ایسی اسٹیج میں چلے جاتے ہیں جہاں پہ آپ کے حالات ٹھیک نہیں رہتے. تو ریفارم, یس, ادھر تو ریفارم سے ہوتا ہے, کرائسس سچویشن میں کہوں گا یہ ہے کہ جس میں اکنامک کرائسس, ادر کرائسس آف آل کائنڈ, جس سے نکلنے کے لیے ایک ایسی کریڈیبل لیڈرشپ جو کہ ڈلیور کرے. تو آئی تھنک کہ اس قسم کی لیڈرشپ جو ڈلیور کر سکے, چاہے وہ کسی کی بھی ہو, لیکن ایسی جو کہ پاپولر ہو, جس کو عوام جس پہ ٹرسٹ کریں, تو وہ ریفارم بھی لے کر آ سکتے. ریفارمز ہیو ٹو ٹریول ڈاؤن.
ٹھیک ہے, محمد علی صاحب,
ایک ماڈل پیش کر کے کرنا پڑتا ہے کہ خود پہلے اپنے آپ کو ایک مثال بنانا پڑتا ہے. تو وہ مثال ہم نے پاس میں دیکھا ہے کہ انفارچونیٹلی ہم نہیں بنا سکیں, لیکن اب جب ٹرانسپیرنٹ ہو کے ہونے جا رہی ہیں چیزیں, ایسی ٹرانسپیرنٹ کہ بالکل ہر چیز از اوپن ان فرنٹ آف دا پبلک, فار پبلک ٹو بی ایبل ٹو جج اینڈ سی کہ کیسے کام ہو رہا ہے, دین اٹ ول بی ویری کریڈیبل. اور یس, پھر ریفارمس کی ضرورت رہے گی. اگر کرپشن رہے گی اور تھرڈ ورلڈ کنٹریز میں اور ڈیولپنگ کنٹریز میں, جہاں پہ کہ لیڈرشپ جو ہے وہ نیشنل انٹرسٹ کو دیکھ کے نہیں کام کرے گی, تو یس, ایک ریفارم کی ضرورت ہر وقت پیش ہی رہے گی.
احسان صاحب, میں جب سرفنگ کر رہا تھا نیچرلی کے سے متعلقہ کچھ مواد مزید پڑھا جائے, سو مجھے گارڈین کا ایک آرٹیکل نظر آیا, مضمون نظر آیا, جس میں بتایا یہ جاتا ہے کہ ان کی ایک ریسرچ ہے اس کے اوپر کہ بلینز آف ڈالر دنیا بھر میں جو ڈیولپنگ ملک ہیں, ترقی پذیر ملک ہیں, ان کو دیے جاتے ہیں, اور مقصد فنکشنالٹی آف گورنمنٹ, اس کو بہتر کرنا, یعنی کاروبار سرکار جو ہے اس میں بہتری لانا, اداروں کو مضبوط کرنا. لیکن اینڈ پہ وہ کہتے ہیں کہ جب اس کے نتائج کو جمع کیا جاتا ہے, سو یعنی ملٹی لیٹرل بائی لیٹرل آرگنائزیشنز جو ہیں, جو اس کو اسپانسر کر رہی ہوتی ہیں, لیکن جب وہ نتیجہ دیکھتی ہیں, سو اس میں عام طور پہ تبدیلی کا جو پیمانہ ہے وہ بہت محدود نظر آتا ہے, بہت کم اس میں کامیابی حاصل ہوتی ہے. سو پاکستان بھی آف کورس ڈیولپنگ کنٹریز میں اس کا شمار ہوتا ہے. کافی ساری اس کے اندر رکاوٹیں ہیں, وہ مشینری کی طرف سے ہو سکتی ہیں, وہ ایون جو سیاسی عزم کی ہو سکتی ہیں, اور سیاسی عزم سے مراد صرف عمران خان نہیں ہے, آف کورس ان کی ایک پوری پارٹی ہے, اس کے اندر اسٹیک ہولڈرز ہیں, اور ایک پولیٹیکل ایلیٹ ہے جو باقی سیاسی جماعتوں کے ساتھ بھی رہی ہیں, جن کو آج وہ ناکامی کا ذمہ دار قرار دیتے ہیں. سو اس ریفرنس میں یہ رکاوٹیں عبور کیسے ہوں گی, ایک بات, اور دوسرا یہ کہ اس کو کیسے اشور کیا جائے گا کہ جو اس بار پاکستان کے اندر ریفارمز لانے کا ارادہ کیا جا رہا ہے وہ کامیاب ہوں گے.
اسد صاحب, آپ نے تو ایک آرٹیکل کا ذکر کیا گارڈین کے, میں ابھی ریسنٹلی کتاب پڑھ رہا تھا, دی کنفیشنز آف دی اکنامک ہٹ مین, اور اس کو جب آپ پڑھتے ہیں تو ظاہر ہے لائک اینی ادر بک, آپ بہت سی کتابیں پڑھتے ہیں, لیکن اس کتاب کو پڑھ کر آپ کو احساس ضرور ہوتا ہے کہ اگر ایسا ہے جیسا کہ اس میں لکھا گیا ہوا ہے اور جیسے آپ پڑھ رہے ہیں, کہ ہم لوگوں کے جو ممالک ہیں, جس طرح کے ہمیں جس طرح کے طریقے سے ویسٹرن ورلڈ سے ایڈ ملتی ہے یا ان اداروں سے ایڈ ملتی ہے جو ہمیں دیتے ہیں, تو وہ تو جب آپ پڑھتے ہیں آپ کو پتہ چلتا ہے کہ جو بہت سا پیسہ ہے وہ آپ کے پاس کبھی آتا ہی نہیں ہے, اور وہ پیسہ جو ہے وہ اسی انہیں ممالک میں رہتے ہوئے ان کارپوریشنز میں چلا جاتا ہے, ان لوگوں کے پاس چلا جاتا ہے جنہوں نے وہ تمام ڈیولپمنٹ یہاں پہ کرنی ہوتی ہے, چاہے وہ پاور سیکٹر میں ہے, چاہے وہ جس سیکٹر میں بھی ہے, کنسٹرکشن میں, جس ایریاز میں بھی ہے, تو وہ تو کچھ وہ آپ کو وہاں پہ بہت ڈسکلوجر اس قسم کے سمجھ آتے ہیں. میں مثال آپ کو صرف اس لیے دے رہا ہوں, جو میں نے پڑھا ہے یا جو میں اس کو دیکھ کے سمجھ رہا تھا, کہ ہمارے ممالک کا المیہ یہ ہے کہ جیسے کہ اب گورنمنٹ چاہ رہی ہے کہ وہ چاہ رہی ہے کہ ہم پارلیمنٹ کے پاس جائیں گے اور پارلیمنٹ سے پوچھیں گے کہ ہمیں کیا کرنا ہے. آئی تھنک براڈلی اسپیکنگ اگر آپ دیکھیں تو پرائیورٹیز جو ہے نیشنل انٹرسٹ کو سامنے رکھتے ہوئے آپ کو کچھ پرائیورٹیز ڈرا کرنی پڑتی ہیں کہ ہم نے ایک حکومت جو ہے, کوئی بھی ایک حکومت سارے کام کر کے نہیں چل کے جا سکتی, وہ اپنے ایک لمیٹڈ ٹائم میں جس ٹائم کے لیے وہ آتی ہے اگر اپنی پرائیورٹیز صحیح سیٹ کرتی ہے اور ان ایریاز میں آپ کو اگر لے جاتی ہے اور ڈلیور کر دیتی ہے, آئی تھنک, اور وہ ایسی ڈلیور کرتی ہے کہ جس میں کہ ایوری تھنگ از ڈن بائی ویری اسپیشلسٹ پیپل, اور جو بھی آپ کے کانٹریکٹس ہوتے ہیں اور ساری چیزیں ہوتی ہیں دے آر ویری ٹرانسپیرنٹ اینڈ پبلک کین سی دیٹ اس ایریاز میں وہ ڈلیور کرے, آئی تھنک, تو پھر وہ بہت مناسب طریقے سے اپنے اس فائیو ایئرس ٹینیور میں, واٹ ایور ٹینیور جو ان کو اویلیبل ہوتا ہے, اس میں ان ایریاز میں بہت اچھے طریقے سے ڈلیور کر کے جا سکتے ہیں. اور گریجولی وہ جو لانت ہے, ایک اس کو میں لفظ لانت ہی لوں گا, جو کہ آپ کی ایک قرضے کی ہے, اس سے اگر آپ اپنی جان چھڑا سکتے ہیں اور آپ فورن انویسٹمنٹ کو لا سکتے ہیں, اور اس کے لانے کے لیے سب سے ضروری چیز میرے آگے یہی ہے کہ آپ کے پاس ایک سیکورٹی انوائرمنٹ ہونا چاہیے, ایسا انوائرمنٹ जो कि इन्वेस्टर्स को इनकरेज करे कि नहीं, दिस इज अ प्लेस वेर वी कैन गो एंड वी आर नॉट ओनली आर इन्वेस्टमेंट बट आर लाइफ एंड एवरीथिंग एल्स विल बी वेरी सेफ।
जी डॉक्टर नूर फातिमा हमारे साथ हैं, मुमताज़ एजुकेशनिस्ट हैं और यहाँ पे वाशिंगटन में मार्टिन लूथर किंग अवार्ड हासिल कर सकती हैं, कर चुकी हैं एजुकेशन एक्सलेंसी इनोवेशन ऑन एजुकेशन एक्सलेंसी के ऊपर। डॉक्टर साहब बेहद शुक्रिया आपका, आप आर्टिकल्स लिखती हैं खासतौर पर आपके इकोनॉमिक डेवलपमेंट के ऊपर भी गहरी नज़र होती है, इंस्टीट्यूशनल जो डेवलपमेंट है वो भी आपका आपके सामने है। डॉक्टर इशरत साहब को एक असाइनमेंट दी गई है पाकिस्तान के अतबार से, मैं ये जानना चाहूँगा कि विजन 2025, इससे पहले फार्मर इंटीरियर मिनिस्टर एहसन इकबाल साहब उसको लीड कर रहे थे, उसमें भी इदारों के अंदर असलाहत की बात होती है, बेनज़ीर भुट्टो के दौर में भी हुई थी, अब इमरान खान का भी ये एजेंडा है, सो ये किस अंदाज से मुख्तलिफ हो सकता है या होना चाहिए है इसको?
थैंक यू सर। देखिए पाकिस्तान में अगर आप इंस्टीट्यूशन फ्रेमवर्क को जनरली आप डिफाइन करें तो उसका क्या मतलब हो सकता है, एक लाइन में अगर हम उसे डिफाइन करें कि आपकी जो स्टेट है उसकी एबिलिटी एंड उसकी जो आप इंटेंट कह सकते हैं, पॉलिटिकल विल कह सकते हैं, विलिंगनेस ऑफ द स्टेट कि वो लॉज को कैसे फ्रेम करे जिससे बेसिकली लोगों को एक वेलफेयर सोसाइटी हो, लोगों के प्रॉब्लम सॉल्व हो। बेसिकली तो यही है ना कि आपकी कैपेसिटी बढ़नी चाहिए, स्टेट की कैपेसिटी बढ़नी चाहिए। लेकिन अभी तक जो सिचुएशन पाकिस्तान के अंदर, जितनी आपने बात की कि जो एक वीक स्टेट रही है उसके अंदर अभी तक हम देखते हैं तो जो इन्फ्लुएंस हम देखते हैं रूलिंग पावर एलीट का और पावर जो कैप्चर जो 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 पॉलिटिकल कैप्चर रहा है रेगुलेटर्स का इकोनॉमिक इंस्टीट्यूशंस के अंदर, पॉलिटिकल इंस्टीट्यूशंस के अंदर, उसका रिजल्ट ये है कि आज हम जहां अगर आप 90s में देखते थे कि जो आप पब्लिक सेक्टर रिफॉर्म शुरू कर रहे थे, आपने टैक्स रिफॉर्म शुरू किया था, सिविल सर्विस रिफॉर्म शुरू किया था, आपने पावर सेक्टर रिफॉर्म शुरू किया था, ये सारे रिफॉर्म जो है ये 96-97 में बहुत वर्ल्ड बैंक ने इसको सपोर्ट किया और अभी एक और आपके जो भी पार्टिसिपेंट थे मेरे साथी वो भी ये कह रहे थे कि इसको आपने उनको बताया कि जी जो इंटरनेशनल ऑर्गेनाइजेशन है वो सपोर्ट करती है, लेकिन एट द एंड ऑफ द डे हम वहीं पे खड़े हैं जहां से आज अब एक डेकेड दो डेकेड पीछे चले गए। तो अब ये है कि इस दफा जो चीज मुझे नजर आती है, जो अभी तक तो बहुत कम टाइम हुआ है गवर्नमेंट का, वो ये है कि जो इन्होंने डिफरेंट बात की है वो ये की है कि जो क्रिटिकल इंस्टीट्यूशंस हैं इकोनॉमिक इंस्टीट्यूशंस के साथ साथ तो अकाउंटेबिलिटी का जो जो एलिमेंट है वो प्रोबेबली जो पिछली गवर्नमेंट्स रही हैं, जो भी एराज रहे हैं उसके रेफरेंस से अगर हम देखें तो कंपैरेटिवली ज्यादा ओपन बात की जा रही है और ये गवर्नमेंट ज्यादा उसको फोकस करी है, उसका पोलिटिकल इंटेंट जो पोलिटिकल जो विल है वो ये नजर आती है कि उनका फोकस ज्यादा जो है वो अकाउंटेबिलिटी पर है, चाहे वो SEC है, प्रोटीन एक्सचेंज कमीशन, चाहे वो आपका NAB है, चाहे वो हमारा जो हमारा ये टैक्स के लिए टैक्स अथॉरिटी है या और पब्लिक सेक्टर इंस्टीट्यूशंस हैं। इन सब पब्लिक सेक्टर इंस्टीट्यूशंस के लिए एक ऑलरेडी एक मैकेनिज्म ऑफ अकाउंटेबिलिटी है, जो ऑडिटर जनरल की रिपोर्ट होती है वो है, और इसके अंदर एक ऑर्गेनाइजेशन मैकेनिज्म भी अपने होते जिसको वो मोर स्ट्रेंथन करना चाह रहे हैं। और मेरा ख्याल है कि ये पूरी एक होलिस्टिक पिक्चर के साथ चलना चाह रहे हैं, लेकिन एक माइंड में अगर आप रखेंगे कि टू स्टार्ट वो तो बड़ा डिफिकल्ट लगता है। जो सिचुएशन इस वक्त पाकिस्तान में इंस्टीट्यूशन की हुई है
सही है,
उसमें ये नहीं समझ आ रहा होता कि कहां से आप स्टार्ट करें।
एग्जैक्टली, तो मैं ये फिर यही पूछना चाहूंगा, एक उसकी जो वीकनेस है, जो कमजोरी है सिस्टम के अंदर, निजाम के अंदर, जिन खामियों को उजागर करते रहते हैं हमारे माहिरीन मुबसरीन, सो आपसे अगर ये पूछा जाए कि बुनियादी तौर पे कौन सी ऐसी असलाहत हैं जो सबसे ज्यादा नागुजीर हैं और वो किन शोबों में खास तौर पे उसको तरजीह बनाना होगा?
देखिए मैं तो ये समझती हूँ एज ए पॉलिटिकल इकोनॉमिस्ट कि आपको टॉप मोस्ट इकोनॉमिक्स तो डेफिनेटली आपको इकोनॉमिक सेक्टर को देखना पड़ेगा, बट उसके अंदर सब सेक्टर्स को आपको देखना होगा। पावर सेक्टर जो कि एक बहुत बड़ा आपके लिए इस सब इश्यू बन चुका हुआ है और उसको सबसे ज्यादा आपको पहले देखने की जरूरत है, बिकॉज आपकी रिसोर्सेज को आपके पब्लिक एक्सचेकर को वो जिस तेजी से खा रहा है और जितनी तेजी से आप उसको सब्सिडीज दे रहे हैं और जितना से सर्कुलर डेट का हमारे ऊपर जितना से 1100 बिलियन रुपीज जो इस वक्त आ चुके हैं आपके पास, वो जो सारा सिलसिला है वो इफेक्ट कर रहा है, उसका फिर इफेक्ट जाके दूसरे सेक्टर्स पर आ रहा है। मैं ये नहीं कहूंगी कि सिर्फ पावर सेक्टर है, एजुकेशन सेक्टर के ऊपर आप लेस देन 2% GDP को आप इन्वेस्ट करके आप क्या समझते हैं कि पाकिस्तान को आप कितना سیکیور کر سکیں گے فار فیوچر. سو اب میں نے جیسے کہا کہ کوئی بھی سیکٹر آپ لیں تو سب سیکٹر میں حال یہی ہے کہ سب کے انسٹیٹیوشن ریفارمس کی بہت زیادہ ضرورت ہے.
ڈاکٹر صاحب ایک چیز مجھے ذرا عام فہم زبان میں سمجھائیے, ایک چیز مجھے عام فہم زبان میں سمجھائیے. آپ نے بالکل درست کہا کہ معیشت کو آف کورس اس کے اندر ریسٹرکچرنگ کی ضرورت ہے, لیکن پاور سیکٹر اور اس میں جو سبسڈیز ہیں یعنی جو حکومت مراد دیتی ہے رعایات دیتی ہے وہ ختم ہو. میرا ایک بڑا بنیادی سا ایک عام صارف کی حیثیت سے سوال ہے, اور بہت سارے ہمارے جو سننے والے ہیں یہ پوچھنا چاہتے ہیں. بالفرض میں امریکہ میں رہتا ہوں, بجلی کی ایک کاسٹ ہے, قیمت ہے, میں جس گھر میں رہتا ہوں وہاں پہ 24 گھنٹے ساتوں دن 365 دن سال کے وہ ایئر کنڈیشنڈ ہے انوائرمنٹ ہے گرمیوں سردیوں میں, اس کا جو اوسط بل ہے وہ پاکستانی 15,000 سے 20,000 روپے کے درمیان ہے, ٹھیک ہے نا. اور پاکستان کے اندر اگر ایک ایئر کنڈیشن چلتا ہے, انرجی اس کا استعمال ہوتی ہے ایک کمرے میں 4 سے 6 گھنٹے کے لیے, تو اوسط بل 15,000 سے 20,000 یا 20,000 سے 25,000 کے درمیان ہے. سو آلریڈی اگر آپ یہ سمجھتے ہیں کہ سبسڈیز بھی دی گئی ہیں پھر بھی یہ حال ہے, تو اصل خامی کہاں پہ ہے, کہاں پہ چیزیں ریگولیٹ کرنے والی ہوں گی؟
دیکھیں ایک تو جو ہم نے ریگولیٹری باڈی اٹ سیلف اس کی بنائی ہے نیپرا, اس کو میں سمجھتی ہوں کہ اس کو بہت زیادہ اوور ہالنگ کی ضرورت ہے ان مائی ویو. اس کے بعد 97 کے بعد وہ آرگنائزیشن آئی ہے, اس کے بعد آپ کے ریٹس جو ہیں اس وقت دنیا میں 10 سینٹ سے زیادہ ریٹ نہیں ہے فار دی کمرشل جو کنزیومر ہے. پاکستان میں وہ 50 سینٹس ہیں اس وقت, 15 سینٹس. ٹھیک ہے, آپ یہ سوچیں کہ وہ کتنا زیادہ آپ کا جو کاسٹ آف ڈوئنگ بزنس وہ بڑھا دیتا ہے. سیکنڈ, جو کل بھی پرائم منسٹر نے اس چیز کے اوپر بہت نوٹس بھی لیا ہے کہ یہ جو پاور پیکجز ہو رہے ہیں یا تھیفٹ ہو رہی ہے یا, لیکن اس کے علاوہ آپ جتنا بھی, میرا ایک اور جو پوائنٹ ہے جو بہت کور ہے جو آپ کی بات سے ہے کہ آپ اس میں آپ ہر روز سنتے ہوں گے جی ہم نے 11,000 میگا واٹ ایڈ کر دیا, اب نیا جنریشن آ گئی, اب پاور کا نیا پلانٹ ہم نے انسٹال کر دیا, یہ سب ہوا. مسئلہ یہ ہے کہ آپ جنریشن ایک چیز ہے پاور سیکٹر کے اندر, کنزمپشن ایک چیز ہے, اس کے درمیان ایک چیز ہے جس کو آپ ٹرانسمیشن کہتے ہیں.
بالکل,
ٹرانسمیشن جو ہے سسٹم آپ کا پاکستان کا آبسلیٹ ہو چکا ہوا ہے. ٹرانسمیشن سسٹم آپ کا کیری نہیں کر سکتا اتنا برڈن جتنا برڈن آپ نے اس کو آج سے 40 سال پہلے کا جو برڈن تھا. آپ پاکستان میں ٹرانسمیشن کرنا الیکٹریسٹی کا ٹو دی اینڈ کنزیومر, اس کے لیے نیا سسٹم چاہیے. اور اصل نیا سسٹم جو نا وہ کسی سیٹ نے نہیں لگانا ہے, کسی انویسٹر نے نہیں لگانا ہے, وہ آپ کی اسٹیٹ نے لگانا ہے, جس کے اوپر توجہ ابھی تک انہوں نے نہیں دی, کیونکہ ٹرانسمیشن لاسز آپ کے اتنے زیادہ ہو جاتے ہیں جس کی وجہ سے آپ
پھر وہ سارا برڈن جو ہے دوسرے کے اوپر ڈال دیا جاتا ہے. بالکل سمجھ آ
گئی. ہمیں پے کرنا
پڑتا. محمد علی صاحب میں آپ کی طرف آتا ہوں, لیکن مجھے چند سیکنڈ کی ایک بریک لینی ہے. بریک کے بعد واپس آتے ہیں, میں آپ سے یہی پوچھنا چاہوں گا, سوال میرا یہی ہوگا کہ اصلاحات مگر کہاں سب سے زیادہ ترجیحاً کرنا ہوں گی اصلاحات اور کس نوعیت کی.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
یہ وائس آف امریکہ واشنگٹن ہے, پروگرام ہے راؤنڈ ٹیبل, جس کا آج موضوع ہے پاکستان میں ادارہ جاتی اصلاحات کا حکومتی ایجنڈا, استعداد اور سیاسی عزم. ہمارے ساتھ موجود ہیں اس پہ گفتگو کرنے کے لیے اس وقت محمد علی احسان صاحب, کرنل ریٹائرڈ اور نیشنل ڈیفینس یونیورسٹی اسلام آباد کے ساتھ وابستہ, ڈاکٹر نور فاطمہ, وہ بھی ایجوکیشنسٹ ہیں, ایوارڈ یافتہ ایجوکیشنسٹ ہیں, وہ بھی ایکسلنسی ان ایجوکیشن انوویٹو آئیڈیاز کے اوپر. تسنیم نورانی صاحب کچھ دیر بعد ہمارے ساتھ ہوں گے, اور آصف اللہ باغ صاحب. محمد علی احسان صاحب, اصلاحات بڑا ایک پرکشش نعرہ ہے, سلوگن ہے, لیکن اگر پاکستان کے حالات کو آپ دیکھیں, مختلف اداروں کا فنکشنز, ان کی کارکردگی, وہ آپ کے سامنے ہے, کہاں آپ سمجھتے ہیں کہ ترجیحاً اصلاحات ہونی چاہیے؟ ڈاکٹر عشرت حسین کی پروفائل آپ کے سامنے ہے, کیا توقعات آپ ان سے رکھتے ہیں؟
اسد صاحب دیکھیں, میں کوئی ایک اکانومسٹ نہیں ہوں, میری اسپیشلائزیشن بھی نہیں ہے, لیکن ایز این عام آدمی میں آپ سے صرف یہ ضرور کہنا چاہوں گا کہ یس, ادھر پاکستان کے حالات جیسے ہمارے سامنے ہیں, بھوک ہے, پیاس ہے, پانی کے ایشوز ہیں, ہسپتال کے ایشوز ہیں, ایجوکیشن کے ایشوز ہیں, سارے ہیں جو ابھی بتایا گیا. مجھے بڑی اچھی بات ان کی لگی جو آپ تھوڑی دیر پہلے بات کر رہی تھی
ڈاکٹر نور فاطمہ,
ٹرانسمیشن کا سسٹم ہی آبسولیٹ ہو گیا ہے. तो मैं कहता हूँ ट्रांसमिशन का सिस्टम क्या, ड्रेनेज का सिस्टम क्या, वाटर रिजर्वॉयर्स क्या, या क्या आप देखें तो बहुत कुछ ऑब्सोलीट हो गया है, बहुत सी चीजें हैं जिस पर हमने ध्यान देना था नहीं दे सके। लेकिन मैं क्योंकि इसको फंक्शनैलिटी में देखते हुए यूँ देखता हूँ कि यस पावर में आना एक और चीज है, जैसे कि हमारी हुकूमतें आती हैं, लेकिन सेंटर ऑफ पावर को भी हमने अंडरस्टैंड करना है, जो कि हमारे सिक्योरिटी सिचुएशन की वजह से, लैक ऑफ पॉलिटिकल क्रेडिबिलिटी की वजह से ज्यादा रेस्ट करता रहा है और कर रहा है विद द पावरफुल इंस्टीट्यूशन दैट वी हैव इन द फॉर्म ऑफ मिलिट्री। तो मेरे लिए सबसे ज्यादा जरूरी इस हुकूमत के लिए चीज ये है कि वो अपने रिलेशनशिप को अच्छे तरीके से हार्मोनाइज करे मिलिट्री के साथ। और मुझे बहुत अच्छा लगा है इन द वे दैट दिस रिलेशनशिप हैज स्टार्टेड। और मैं आप मुझे रिफॉर्म्स की प्रायोरिटी में देख रहे थे, तो एज समबडी हु स्पेशलाइज्ड इन दिस सब्जेक्ट मुझे तो ये बहुत रिफॉर्म अच्छा लग रहा है। तो दिस इज आल्सो अ काइंड ऑफ अ रिफॉर्म व्हिच इज टेकिंग।
लेकिन ये इंस्टीट्यूशनलाइज कैसे होगा? अभी तो दो अफराद की सतह पे हमें नजर आ रहा है ना कि एक हम आंगी है, लेकिन ये इंस्टीट्यूशनलाइज कैसे होगा? यहाँ पे भी इंस्टीट्यूशनल रिफॉर्म जो लाने,
आप ये देखें कि एज ए लीडर मैं क्योंकि पढ़ाता भी हूँ, तो मुझे बहुत ये होता है कि जब जब आप लीडरशिप को देखते हैं और इस इदारे में देखते हैं, नेशनल डिफेंस यूनिवर्सिटी जैसे इदारे में, तो आप देखते हैं कि कैसे मिलिट्री के लीडर्स यहाँ पे, उन्हें क्या क्या पढ़ाया जाता है और कितना इंटेंस तरीके से उनको चीजों को पढ़ा के सिखाया जाता है। मेरी बड़ी ख्वाहिश है कि यही चीज रेप्लीकेट हो सिविल के अंदर, और उसमें हमारी लीडरशिप जो कि एक ऐसी लीडरशिप हो जो कि जब एक एक स्टेट को रिप्रेजेंट करे या गवर्नमेंट को रिप्रेजेंट करे, तो वो एक ऐसे पेडेस्टल पे खड़ी होके करे कि जिसमें के उसको सुनाई वाकई मिल सके, और वो ड्राइवर हो और गाइड करे सारी पॉलिसी को, और पॉलिसी को फिर इंप्लीमेंट इदारे करे। तो वो लीडरशिप को हम देखते हैं कि यस आप फॉरेन मिनिस्टर को देखें, वेरी क्रेडिबल पर्सन, आप बाकी लोगों को देखें जो मिनिस्टर्स अगर चूज किए गए लगाए गए हैं, और अगर नहीं भी लगाए गए अच्छे तो लगने चाहिए, और अगर उनके लिए ऐसा भी कहा जा रहा है कि दे आर नॉट परमानेंटली प्लेस, और अगर जब तक वो डिलीवर नहीं करेंगे तो दे विल बी ऑन द नाइफ एज विच इज वेरी गुड। तो इस तरह की चीजें पहले हमारे सुनने में नहीं आ रही थी, बहुत पोलिटिसाइज मामलात रहे थे, लेकिन इदारों को जितना आप डीपोलिटिसाइज कर सकते हैं उनको अहमियत भी दे सकते हैं। पाकिस्तान जैसे मुल्क में आपको बहुत अहमियत देनी पड़ेगी, अनलेस यू आर नॉट सिक्योर, आपकी सिक्योरिटी नहीं है जब तक आपकी इन्वेस्टमेंट नहीं हो सकती, और आपकी बहुत सी चीजें उससे रिलेटेड है। बड़ा जरूरी है कि रिफॉर्म मस्ट टेक प्लेस इन सिविल मिलिट्री रिलेशनशिप एज वेल, जो कि एक अच्छा बिगिनिंग है, और अल्लाह करे कि अच्छे तरीके से आगे चलता रहे और बेहतर तरीके से चलेगी।
डॉक्टर नूर फातिमा, जरा चूंकि मैं बाकी जहाँ इदारों के अंदर इस्लाहात की बात है, खासतौर पर फोकस तो सिविल सर्विसेज के ऊपर है, क्योंकि फिर सिविल सर्विसेज जो हैं वो तमाम इदारे के अंदर वो मौजूद हैं, टॉप मशीनरी होती है, वो उसके ऊपर इस वक्त तवज्जो है, और डॉक्टर इशरत हुसैन ने उसी बारे में अपनी तजावीज़ देनी है, देखने कब चीज़ सामने आती है, वो किताब उसके ऊपर पहले लिख चुके हैं और पूरी एक एक्सपर्टी उनके सामने है। लेकिन डॉक्टर नूर फातिमा, अगर हम इसी वक्त पाकिस्तान के अंदर सिविल मिलिट्री ताल्लुकात के पस मंजर में बात करें, सो इसको इंस्टीट्यूशनलाइज होना इसका कितना ज़रूरी है, और यहाँ पे इदारा जाती सतह पे किस तरह की अगर इस्लाहात ब्लैक एंड वाइट में नहीं भी हैं तो भी जो कंडक्ट है उसके अंदर बुनियादी तब्दीलियाँ क्या आनी चाहिए?
देखिए, बहुत अभी जो इन्होंने बात की है बहुत अच्छी है कि एक न्यू स्टार्ट हुआ है, इस आप हम एग्री कर सकते हैं, डिसएग्री कर सकते हैं, लेकिन ये जो गवर्नमेंट है इसके साथ एक चीज़ जो बड़ी पॉजिटिव अभी आ रही है वो ये है कि इनका बैगेज नहीं है सच, ठीक है, तो उनका कोई एज सच पोलिटिकल और कोई ऐसी राइवलरी या कोई ऐसा इंस्टीट्यूशन के साथ कोई क्लैश उसमें से अभी देखने में नहीं आया, जो न्यू स्टार्ट है। बहुत ज़रूरी इसलिए होगा इनका ये रिलेशनशिप आपस में चलना और एक पेज पर होना, और बेसिकली अगर आप देखें तो अभी तक एक ही चीज़ हम देख सकते थे, वो नेशनल एक्शन प्लान था जो 2014 के बाद से सिविल मिलिट्री दोनों इंस्टीट्यूशन और पूरा पार्लियामेंट और सब एक पेज पर होकर बनाया, और उसके लिए बड़े सक्सेसफुली काम हो रहा है, वर्ड बहुत अप्रिशिएट भी हुई है एट वर्ल्ड लेवल, इंटरनेशनल कम्युनिटीज में भी वो उसका बहुत ज्यादा उसको अप्रिशिएशन और रिकग्निशन मिली है। अब अगर जो सफर किया है पाकिस्तान ने, आप देखें अभी भी हम मिड 60s और 70s की जो ग्रोथ थी, जो कि जो बेसिकली इकोनॉमिक टर्म्स में जो मैं बात करूँ, इकोनॉमिक ग्रोथ जो थी उस वक्त 6% थी, डिस्पाइट के पाकिस्तान के पास वो सब कुछ उस वक्त की डेवलपमेंट के लिए नहीं था, ना ह्यूमन रिसोर्स थी ना वो मशीनरी थी, लेकिन इस वक्त आके हम हमारे पास हम जो है वो ग्रोथ के लिए फिर स्ट्राइव कर रहे हैं जी अब हमें ग्रोथ होनी चाहिए, नहीं हो पाएगी अगर आपके पास पॉलिटिकल इंस्टेबिलिटी नहीं है। देखिए ये जो रिफॉर्म्स हैं ये सब चीजें ये अब हम एक न्यू स्टार्ट कर रहे हैं, लेकिन अबव ऑल आपको एक पॉलिटिकल स्टेबिलिटी चाहिए, आपको पॉलिसी की स्टेबिलिटी चाहिए, आपको जो पब्लिक पॉलिसी है दैट शुड बी मेड फॉर द पीपल, वो आपको प्राइवेटाइज पब्लिक पॉलिसी नहीं चाहिए जो कि अनफॉर्चुनेटली यहाँ पर हुआ है, इसलिए कि आपका पॉलिटिकल कैप्चर रहा है वो उस सूरत में रहता है जब लोग जो हैं वो आपके क्लैश में अपनी अटेंशन उनकी डाइवर्ट वहां होती है, रिजल्ट ये होता है कि पॉलिटिकल कैप्चर उस जो पब्लिक पॉलिसी आपने बनाई होती है वो प्राइवेटाइज पब्लिक पॉलिसी हो जाती है।
सही, मैं
अगर
अब
ये नहीं चलेगा रिजल्ट ये होगा कि आइंदा आने वक्त आते वक्त जो अब टाइम आ रहा है उसके अंदर भी अगर ये क्लैशेज रहेंगे तो पाकिस्तान को इस वक्त आगे बढ़ने की पर्टिकुलरली सी पैक को इंप्लीमेंट करने की जिसमें सिर्फ $36 बिलियन इज ओनली मेंट फॉर द पावर सेक्टर ओनली।
इससे पहले कि मैं ज़रा अगला आगे बढ़ूं और ये जानूं कि आखिर अब ये जो भी इस्लाहात का एजेंडा सामने आएगा उसके ऊपर अमल दरामद कैसे होना है, उसके लिए वसाइल क्या चाहिए और उसके लिए जो सियासी अज़्म है वो कितना मौजूद है, और फिर ये कि जो इंफरादी दर्ज अमल है वो कैसे उसको असरअंदाज कर सकता है। लेकिन पहले इसी पे रहते हैं। डॉक्टर आसिम अल बाग साहब ने हमें ज्वाइन किया है, मुमताज़ पॉलिटिकल साइंटिस्ट हैं, कॉलमिस्ट हैं और वो इस वक्त हमारे साथ हैं। आसिम साहब, हम बात कर रहे हैं मौजूदा पाकिस्तान के अंदर जो मौजूदा हुकूमत है उसके इदारा जाती असलाहत का एक एजेंडा है, उस पर काम हो रहा है, मुख्तलिफ शोबों में रिफॉर्म लाने की असलाहत लाने की बात हो रही है, इस्तेदाद और सियासी अज़्म ये हमारा मौजू है। आपके ख्याल में इस्लाहात क्यों कर ज़रूरी हैं? क्या निज़ाम मुकम्मल तौर पे जवाब दे चुका है, कोलैप्स कर चुका है? क्या ये बेहतर हो सकता है कि हम इसी निज़ाम के अंदर रहते हुए पहले गवर्नेंस के मॉडल बेहतर करें और फिर देखें कि जहाँ पे लूप होल्स हैं उनको कवर करने के लिए, क्योंकि उसमें तरामीम की ज़रूरत होगी, तरामीम के लिए आइन साजी की ज़रूरत है और फिर आपको उसके लिए पार्लियामेंट के अंदर नंबर्स की ज़रूरत है। सो किस तरीके से ये चीज़ें आगे बढ़नी चाहिए हैं और इदारा जाती इस्लाहात क्यों कर ज़रूरी है?
देखिए, इसमें जो सबसे बड़ी बात है जो समझ में की है वो ये है कि एवोल्यूशन का कोई शॉर्टकट नहीं है इदारा जाती परफॉर्मेंस बढ़ाने के लिए और उनकी रिफॉर्म डिवाइज करने के लिए। एक इस किस्म का हम पहले भी एक अटेम्प्ट देख चुके हैं जब 2001 में जब मुशर्रफ साहब ने ये नेशनल रिकंस्ट्रक्शन का एक ब्यूरो का तहत एक जो है वो रिफॉर्म्स और सारी चीजें करने की कोशिश की, उसमें नेशनल पुलिस रिफॉर्म्स भी आई, हमने पुलिस ऑर्डर देखा आया और जो डिस्ट्रिक्ट एडमिनिस्ट्रेशन है उसका ढांचा जो है उसमें तब्दीली आई, लेकिन ये सब कुछ घूम घाम के जो है वो 10-12 साल में वापस उसी तरफ चला गया। वो डीसीओ जो है डीसी बन गए, जिले जो निज़ाम है वो जमीन बोस हो गया और पुलिस उसी तरह अब आहिस्ता आहिस्ता जो है वो जिले इंसानिया की मातहत जो है वो आती जा रही है। तो मामला ये है कि जब तक आप अपने गिवन जो फ्रेमवर्क है उसको पूरी तरह एक्सरसाइज नहीं करेंगे, उसको एग्जॉस्ट नहीं करेंगे उसकी पॉसिबिलिटीज, तब तक आपको वो नेचुरल एक वे फॉरवर्ड नहीं मिलेगा कि हमने ये रास्ता अख्तियार किया, हमारे तनाजुर में हमारी आवाम की और मकामी जरियात के तनाजुर में हमें ये इसमें फवायद हासिल हुए, यहाँ पे हम नाकाम हुए और अब हमें ये रिफॉर्म्स करना है। जब आप दूसरों से रिफॉर्म्स बोरो करते हैं तो आप उनकी जो एक सक्सेस की स्टोरी है उसको उसकी नकल करना चाहते हैं बगैर उस रास्ते से गुजरे, और ये जो इदारे हैं जो आवाम को सर्व करते हैं जो हुकूमत का स्ट्रक्चर चलाते हैं वहां पे ये तजर्बा बिलमूम कामयाब नहीं होता, क्योंकि आप वो स्टोरी तो बोरो कर लेते हैं लेकिन वो हालात बोरो नहीं कर पाते जिनमें वो सक्सेस सामने आए। तो मैं ये समझता हूँ कि हमें ठीक है, हमें दुनिया के साथ कदम मिलाकर चलने की कोशिश करनी चाहिए और ये जरूरी नहीं है कि हम री इन्वेंटिंग द व्हील के चक्कर में पड़े कि जो दुनिया ने 150 साल में सीखा है वो हम
नए सिरे से खुद शुरू करें,
हम भी 150 साल लगाएं। लेकिन दूसरी तरफ ये भी एक हकीकत है कि हम उस 150 साल को समअप नहीं कर सकते एक साल में, हमें उसमें एक गो स्लो की पॉलिसी रखनी चाहिए, हमें उसका टाइम ट्रैक रखना चाहिए कि अगर हम फॉर एग्जाम्पल 10 ईयर्स डाउन द लाइन अपने आप को यहाँ देखना चाहते हैं तो आज क्या करें, जो माजी से हमारा रिश्ता है उसको कैसे लेकर आगे चलें, जो नई रिफॉर्म्स है वो कहाँ कहाँ एडजस्ट होंगी और फिर अवाम उसमें कहाँ तक एडजस्ट हो सकेंगी और हमारा जो एग्जिस्टिंग
स्ट्रक्चर है, यानी जो इदारा जाती कैपेबिलिटी है या उनकी जो कैपेसिटी है वो कहाँ तक इसका साथ दे सकेगी।
मैं इसीलिए इसी सवाल के ऊपर हूँ, हमारा जो गुफ्तगू है अभी इसी नहज पे वो पहुंची है कि अब इदारा जाती जो कैपेसिटी है, इस्तेदाद है, और फिर पॉलिटिकल विल तो चलो हमें नज़र आती है इमरान खान की सूरत में, लेकिन ये कि इदारों के अंदर ये सलाहियत कितनी है, और फिर इस्लाहात अगर उनका नफाज भी हो जाता है तो जो फिर मॉडल ऑफ परफॉर्मेंस मैनेजमेंट हैं वो कितने हैं कि हद तक पास हैं, या फिर वो जैसे आसिम अल्लाह बख्श साहब ने कहा कि सारी तब्दीलियों के बाद अल्टीमेटली फिर डिस्ट्रिक्ट गवर्नमेंट के पास जो है या डिस्ट्रिक्ट मैनेजमेंट के पास चली जाती है पुलिस, भले जितने आप तब्दीलियां लेके आए। इस पे गुफ्तगू हम जारी रखते हैं, एक ब्रेक लेते हैं, ब्रेक के बाद वापस आएंगे, तस्नीम नूरानी साहब भी हमारे साथ होंगे और अपना पैनल हम उनके साथ गुफ्तगू को आगे बढ़ाते हैं।
VOA उर्दू अब आपके हाथ में,
पढ़िए देखिए सुनिए, सेव कीजिए फॉलो कीजिए,
दूर जाने की जरूरत नहीं, VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं।
आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए जो अब एप स्टोर पर भी दस्तयाब है।
VOA उर्दू अब आपके हाथ में।
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, प्रोग्राम है राउंड टेबल, मैं हूँ असद हसन और प्रोड्यूसर हैं हमारे साथ असफर इमाम, नशवान क्याली हमारी इंजीनियर हैं। बात हम कर रहे हैं पाकिस्तान में इदारा जाती असलाहत का हुकूमती एजेंडा, इस्तेदाद और सियासी अज़्म। हमारे साथ मौजूद हैं मोहम्मद अली एहसान साहब, साबिक मिलिट्री ऑफिसर हैं, नेशनल डिफेंस यूनिवर्सिटी के साथ वाबस्त हैं, डॉक्टर नूर फातिमा मुमताज़ एजुकेशनिस्ट हैं, तस्नीम रानी साहब कुछ देर बाद हमारे साथ होंगे, और आसिम अलाबाग साहब सोशल साइंटिस्ट हैं, पोलिटिकल साइंटिस्ट और कॉलमिस्ट हैं। मोहम्मद अली एहसान साहब, अब ज़रा बात करते हैं इदारों की कैपेसिटी के ऊपर, कितनी कैपेसिटी, अगर कोई एक इस्लाहात का एजेंडा थमा भी दिया जाता है इम्प्लीमेंट कैसे होगा, और इम्प्लीमेंट अगर होगा तो फिर जैसे हम परफॉर्मेंस मैनेजमेंट की बात कर रहे हैं उसका मैकेनिज्म क्या उसी एजेंडे के साथ आएगा या वो अलग से डेवलप करना पड़ेगा?
देखिए जी, सबसे पहले तो उसमें बात है कि जो आपकी गवर्नमेंट है वो किस तरीके से, हाउ कमिटेड इट इज टू डू व्हाट इट इज ट्राइंग टू डू, और वो कमिटमेंट हमने देखी है इन द फॉर्म ऑफ द एबिलिटी ऑफ द लीडर ऑफ द हाउस, जिस तरीके से उन्होंने अपना पहला कौन से एड्रेस भी किया और उसके बाद जिस तरीके से अभी तक अनफोल्ड किया है उन्होंने अपना प्लान, एंड ये कहा है कि 100 दिन के अंदर अंदर जो भी इस्लाहात वो करने जा रहे हैं इतना एक टाइम उनको जरूर देना चाहिए कि वो कर सके। जहां तक कैपेसिटी की बात है, आई थिंक कैपेसिटी तो इट इज गॉट एवरीथिंग टू डू विद द रिसोर्सेज आल्सो, कि आपके डिस्पोजल के रिसोर्सेज क्या हैं। अगर रिसोर्सेज हैं तो कैपेसिटी है टू डू व्हाट यू वांट टू डू, चाहे वो ह्यूमन कैपिटल है चाहे वो आपके पास फाइनेंशियल है। तो मेरे ख्याल में हमारे पास एक इकोनॉमिक क्राइसिस है और हुकूमत के लिए बहुत डिफिकल्ट टाइम है, बट मुझे जो लगता है जो मेरे लिए अच्छी चीज है, जो मैं समझता हूँ अच्छी है, वो है दैट इज द पॉलिटिकल विल, और वो विल क्या कर रही है, वो जो आपका नेशनल प्राइड है उसको रिक्रिएट कर रही है, मुझे ये जरूर बहुत लगता है। और वो विल जब क्रिएट हो जाती है तो फैशिस्ट भी जो है ना, पीपल लाइक हिटलर हु इज हेटेड ऑल ओवर द वर्ल्ड, उस तरह के लोग भी थ्रू बाय क्रिएटिंग दैट विल हैव बीन एबल, वो इस काबिल हो जाते हैं कि वो कौम को उठा देते हैं, और फिर खुद से कैपेसिटी बिल्डिंग हो जाती है, ना सिर्फ इदारों में बट एज अ होल पूरी कौम के अंदर। तो मुझे तो बहुत होप है इस चीज से कि अब जो थोड़ा सा लगता है और जो नजर आता है कि दिस सिचुएशन ऑफ होपफुलनेस, जो कि एक होपलेसनेस की सिचुएशन से बाहर निकाल कर पॉलिटिकल विल क्रिएट हो रही है, जो कि मेरे ख्याल में एक कैपेसिटी बिल्डिंग खुद ही कर देगी ऐसी कि लोग शायद इन द वे दैट द गवर्नमेंट इटसेल्फ इज ट्राइंग टू प्रूव कि नहीं, हम खुद से चैरिटी विल बिगिन एट होम, हम खुद करके दिखाएंगे कि हम कैसे रिड्यूस कर सकते हैं एक्सपेंसेस, और इस तरीके से आई थिंक एक मॉडल क्रिएट होगा फॉर ऑल इदारास कि वो खुद भी देखें कि नहीं, ऑल ऑफ देम कैन कंट्रीब्यूट इन द सेम वे, मे बी इस तरीके से शायद हम आगे बढ़ सकें।
आसिम अल्लाह भाई साहब, अब पहले तो जो बात थी कि मौजूदा निज़ाम के अंदर रहते ही उसके ऊपर अमल दरामद किया जाता, गवर्नेंस के बेहतर कोशिशें की जाती, लेकिन खैर अब अगर बात इस्लाहात की जानिब आ ही गई है, सो इस्तेदाद कैपेसिटी और पॉलिटिकल विल सियासी अज़्म कितना नजर आता है? जी
कि हमारे यहाँ जो रिफॉर्म एजेंडा होता है वो उस पर्टिकुलर गवर्नमेंट का होता है, यानी अक्रॉस द बोर्ड जो है उसे इत्तेफाक राय नहीं डेवलप हो पाता, और उस वजह से ये होता है कि जब नई गवर्नमेंट आती है तो वो उन रिफॉर्म्स को बीच में छोड़ देती है और फिर आगे मामला जो है وہ اپنے حساب سے اور یا اپنے منشور کے حساب سے چلانے کی کوشش کرتی ہے. یعنی جس کا ایک آئین ہے, ایک دستاویز ایسی ہے جس پر ایک اتفاق کم و بیش پایا جاتا ہے ساری قوم کا کہ یہ ایک ایگریڈ ڈاکومنٹ ہے. اس طرح کا ہمارے پاس ریفارمس کے لیے کوئی ایسا نہ ایجنڈا ہے تیار, نہ ہمارے پاس اس کے لیے کراس بورڈ جو ہے وہ کوئی اتفاق رائے ہے. ہم نے دیکھا کہ ریسنٹ جو ایک اتفاق رائے سامنے آئے وہ وار آن ٹیرر کے حوالے سے تھا, نیشنل ایکشن پروگرام, لیکن اس کو جس طرح بٹس اینڈ پیسز میں چلایا گیا اس کے نتائج جو ہے آپ کے سامنے ہیں کہ جو ملٹری سائڈ ہے اس میں تو مور اور لیس کورڈ ہے, لیکن جو اس کا دوسری سائڈ ہے جس میں آپ کا جسٹس سسٹم ہے, آپ کی لوگوں کو مین اسٹریمنگ کرنا ہے, جو آپ کی سلیپر سیلز اور سٹیز میں کو سیو کرنا ہے, وہ اس میں معاملات نہیں ہے. گورننس کے ایشوز ہیں وہ ویسے کے ویسے ہیں. اسی طرح اب یہ ہے کہ آپ کے یہاں ڈسپیرٹی اتنی زیادہ ہے کیپیسٹیز میں ایون ان دا پروونسز کا. دیکھیے کہ فاٹا کا مرجر کے بعد ابھی آپ کو بہت زیادہ آپ سمجھتے ہیں کہ آپ کو ٹائم لینا چاہ رہی ہے گورنمنٹ بھی اور بیوروکریسی بھی کہ وہاں پہ جو کیپیسٹی اتنی ڈیولپ کی جائے کہ فورس آپریٹ کر سکیں اور یہ جو تھانہ کچہری کا نظام ہے یہ آپریٹ کر سکے, ڈسٹرکٹ مینجمنٹ پراپرلی جیسے باقی ملک میں کرتی ہے وہ آپریٹ کر سکیں. تو اس لیے یہ ایک ویل موجود ہے, لیکن اس ویل کو ہم ایک اوور ویلمنگ اس لیے نہیں کہہ سکتے کیونکہ یہ ویل اس وقت تک تو موجود ہے جب تک یہ حکومت برسر اقتدار میں ہے, اور اگر اس کو کوئی اور اس سے زیادہ کمپیئرنگ معاملات نہ پیش آ گئے تو یہ ویل موجود رہے گی, لیکن اس کے بعد کیا ہوگا. اور اس کا نتیجہ یہ ہوتا ہے کہ پچھلی تین چار ٹرمز میں اگر آپ دیکھیں تو بیوروکریسی بالکل جو ہے وہ ان چیزوں میں ہاتھ نہیں ڈالتی, اور اب جس طرح احتساب کا سلسلہ چل رہا ہے بیوروکریسی بالکل اب آہستہ آہستہ گوئنگ بائی دا بک پہ چلنا شروع ہو گئی ہے. اور ان کا یہ ایک ہے کہ وہ صرف وقت گزارتے ہیں, وہ کوئی ایسا کام نہیں کرنا چاہتے کہ جس میں وہ بہت زیادہ انوالوڈ ہو جائیں اور کل کو ان کے لیے مشکلات پیدا ہوں. انہیں پتا ہوتا ہے کہ ایک گورنمنٹ جائے گی دوسری آئے گی, اس کی پالیسی مختلف ہوگی, ہم نے اپنا وقت پاس کرنا ہے, ہم اس کے مطابق چلتے ہیں. جب تک یہ نیشنل ایجنڈا جو ہے یہ سب پارٹیز اور سب جو آپ کے اسٹیک ہولڈر سو کولڈ ہیں وہ اس پہ اگری نہیں کرتے, ایک نیشنل ڈیکلریشن نہیں آتا, تو تب تک آپ اس پر ایک لانگ ٹرم جو کام کرنا اور خاص طور پہ اپنی بیوروکریسی کو آمادہ کرنا کہ وہ اس کو ڈلیور کرے وہ نہیں کر سکی. جو میں نے کہا تھا کہ موجودہ وسائل میں یا موجودہ سسٹم میں کام کرنا چاہیے وہ اس لیے کرنا چاہیے کیونکہ آپ اس کے اہداف پورے کریں گے تو آپ اگلے اہداف کے قابل ہو سکیں, یہ کیپیسٹی ہے. اگر آپ کوئی ہدف پورا نہیں کر پاتے, یعنی آپ دیکھیے آپ کا کوئی منصوبہ وقت سے پورا نہیں ہوتا, آپ کا کوئی ہدف پورا نہیں ہوتا, ملینیم ڈیولپمنٹ گولز میں آپ کہاں کھڑے ہیں, تو آپ نئی ریفارمز لے بھی آئیں گے اگر آپ آبجیکٹیو بھی پورے نہیں کر پائیں گے تو وہ آن پیپر جو جتنا بھی اچھا اور پریزنٹ لگے اس کے نتائج تو ملک کے لیے کچھ بھی نہیں ہوں گے.
صحیح. ڈاکٹر نور فاطمہ صاحبہ سے ہمارے دوبارہ رابطہ بحال ہو گیا ہے. ڈاکٹر صاحبہ, ہم بات کر رہے ہیں ذرا اگلے مرحلے کے اوپر ہیں کہ ایک طرف تو ہے کہ اصلاحات ہونی چاہیے, نہیں ہونی چاہیے, کہ اسی سسٹم کے اندر رہتے ہوئے ہوں یا کمپلیٹلی ایک نیا نظام جو ہے وہ متعارف کرا دیا جائے. اب دوسرا یہ ہے کہ جو کیپیسٹی ہے اداروں کی اس پہ کیسے کام ہوگا, یا وہ کتنی کمپیٹیبل ہے ان ریفارمس کے ساتھ جو ممکنہ طور پہ سامنے آئیں گی, اور دوسری جانب جو پولیٹیکل ول ہے, پولیٹیکل ول لیڈر ٹاپ لیڈرشپ سے لے کے جو نیچے لیول تک ہے وہاں سے ممکنہ طور پہ ایک بہت زیادہ مزاحمت کا بھی سامنا ہوگا یا ہے اس وقت بھی اور پچھلی حکومتوں کو بھی رہا ہے. سو ان سارے مسائل کو کیسے نمٹنا ہوگا؟
یہ مجھ سے بات کر رہے ہیں
ڈاکٹر نور فاطمہ سے.
جی جی
جی جی
ہاں, اس کو ہم سمجھ سکتے ہیں کہ اس وقت تو اپیرنٹلی جو انٹینٹ ہے وہ بڑی کلیئرلی نظر آ رہی ہے کہ جی ہم اکراس دا بورڈ اس کو کریں گے, اور ٹاپ ڈاؤن اپروچ بھی ہے کہ جی ہمیں اپنے سے اسٹارٹ کرتا ہوں اور پھر اس کو نیچے تک لے کر ہم آتے ہیں. پر سے ایٹ لیسٹ پولیٹیکل انٹینٹ نظر اس میں آتی ہے. اب جہاں تک ہے کہ جی اس کی اگر آپ کر بھی لیتے ہیں ریفارم اور کیپیسٹی جو ہے, سوری
جی جی
ریفارمس آف کیپیسٹی جو ہے وہ بیسیکلی انٹرٹوائنڈ ہے. آپ جب ریفارمس کریں گے تو کیپیسیٹیٹ کریں گے انسٹیٹیوشنس کو. ریفارمس مین یہ کہ وہ ایفیشینٹ ہوں اور وہ اپنے آپ کو اس سے جو دنیا میں اس وقت بڑھتا ہوا پیس ہے ایفیشنسی کا اس کے ساتھ لے جائیں. سول سروینٹس کا کس طرح سے چاہے وہ ایفیشنسی بیسڈ ان کو ان کی پرفارمنس بیسڈ ان کی پروموشنز ہونی چاہیے, یا کس طرح سے جیسے انہوں نے کہا ریوارڈ کا سلسلہ ہم پنشمنٹ کا شروع کریں گے تو کس طرح سے ہونا چاہیے, یہ سب چیزیں اس کے ریفارمس کے ساتھ جڑی ہوئی ہیں. آبجیکٹیوز آپ میٹ ہی تب کر سکتے ہیں, آپ ویژن دے ہی تب سکتے ہیں جب آپ کو پہلے صورت میں ہی نظر آئے گا کہ اس ادارے میں اتنی کیپیسٹی ہے کہ پرفارم کر سکے.
आप देखें टैक्स रिफॉर्म की जो टैक्स पे रिफॉर्म हुई, अथॉरिटी बनी, बहुत हाई पेस भी वहां दी गई, बहुत उसके ऊपर कंपेन भी हुई, लेकिन वो चूंकि कैपेसिटी नहीं बढ़ी तो वो अभी तक हमारा टैक्स टू जीडीपी रेशियो जो है वो लोअर है। जहां तक मेरी कोई जो एक लिमिटेड अपनी कैपेसिटी में जो चीज मुझे समझ आती है, मैं समझती हूँ अगर हम एक नेशनल रिफॉर्म कमीशन बना दें जिसको हम थोड़ा हाई पावर्ड कर दें और उसके अंदर जो बॉडी हो उसके अंदर आप प्राइवेट सेक्टर को और गवर्नमेंट सेक्टर को और उसमें आप थोड़ा कंबाइन करके और उसके ऊपर अगर हम काम करें जो कि पूरे सेक्टर्स को, क्योंकि देखिए ये जो हम सेक्टोरल लेवल के ऊपर रिफॉर्म्स करते हैं ना वो कहीं ना कहीं उनकी आपस की कोऑर्डिनेटिंग एफर्ट्स नहीं होती है।
सही।
उससे भी फर्क पड़ता है कि आप अपनी एनर्जी, पैसा, टाइम जो है वो आप उसको रिपीटेडली वेस्ट करे जा रहे हो।
ये बहुत इम्पोर्टेंट बात आपने कही है कि एक इदारे में अगर इसलाह की है लेकिन बाकी जिन इदारों के साथ मिलके काम करना है वहाँ पे अगर वो मुख्तलिफ सफे पे खड़े हैं तो बात नहीं बनेगी।
कमीशन बन जाए ना जिसको एक नेशनल रिफॉर्म कमीशन आप कह दें, इसमें का कुछ इदारा हो जिसके अंदर सारे रिफॉर्म्स को एक शेल्टर मिले और उनको पता हो कि किस किस इंस्टीट्यूशंस में रिफॉर्म की क्या क्या सिचुएशन है और वो सारे रिफॉर्म्स को आपस में कोऑर्डिनेटेड रिफॉर्म।
जी हमें जनाब तस्नीम नूरानी साहब ने भी ज्वाइन किया है, मुमताज़ तजियाकार हैं, साबिक सेक्रेटरी दाखिला और पाकिस्तान के अंदर रिफॉर्म्स का एक और बहुत बड़ा जो एजेंडा नेशनल एक्शन प्लान के नाम से सबके सामने है उसको क्राफ्ट करने वाली टीम के अहम मेंबर थे। तस्नीम नूरानी साहब बेहद शुक्रिया, आप ट्रैवल भी कर रहे हैं, हमने आपको ज़हमत दी है। बात हम कर रहे हैं इमरान खान वज़ीर आज़म पाकिस्तान उनका इस्लाहात का जो एक एग्रेसिव उनका इरादा है और इसके लिए बाकायदा एक असाइनमेंट एक टास्क दिया गया है डॉक्टर इशरत साहब को, इशरत हुसैन को, कि वो बाकायदा पूरे एजेंडे के साथ सामने आए, फिर हमें इस्तेदाद और जो पॉलिटिकल विल है उसका एनालिसिस करें। इमरान खान के साथ आपको ज़ाती तौर पे भी आपका इंटरेक्शन रहा है, क्या पॉलिटिकल विल उनके यहाँ नज़र आती है, कितने कमिटेड हैं वो इसके लिए और फिर क्या उनके पेश नज़र इदारों की कैपेसिटी, रिसोर्सेज, ये सारी चीज़ें उसके अंदर फिट इन होती हैं, ला पाएंगे वो इस्लाहात जिसकी वो बात करें?
देखिए पॉलिटिकल विल है वो तो जाहिर नजर आ रही है क्योंकि उनको कोई ऐसा सियासी अभाव नहीं है, वो ज्यादा सियासतदान उस किस्म के टिपिकल सियासतदान नहीं है
जी।
तो इस वजह से वो इम्प्लीमेंट करेंगे और उन्होंने जैसे खेती में भी कामयाबी हासिल की, लोगों ने उनकी जो एफर्ट थी वो उसके बावजूद के क्रिटिसाइज होती थी मगर लोगों ने उसको रिवॉर्ड किया, तो इस वजह से वो उस चीज से मुस्तफीद हुए हैं तो वो करेंगे तो सही। अब इशू आती है कैपेसिटी की,
सही।
बात ये है कि मैं समझता हूँ कि हर एक मसले का हल नए रिफॉर्म नहीं है,
सही।
क्योंकि बहुत सारी ऐसी चीजें हैं जो कि खराब इस वास्ते हुई है कि जो एग्जिस्टिंग रूल्स थे, जो एग्जिस्टिंग नॉर्म्स थे वो इम्प्लीमेंट नहीं हो रहे, वो इम्प्लीमेंट नहीं हुए और वो सियासत की नजर हो गए या काहली की नजर हो गए या बुरी रिवायात की नजर हो गए। तो रिफॉर्म्स करने से पहले सबसे अहम चीज तो ये है कि जो चीजें ठीक होनी चाहिए और जिसमें को अक्रॉस द बोर्ड बेशक उससे कोई जिसको भी नुकसान हो उन चीजों पर तवज्जो समझता हूँ कि रिफॉर्म कमीशन जो है या रिफॉर्म्स के जो है वो, क्योंकि रिफॉर्म फॉर द सेक ऑफ रिफॉर्म जो है उसका नुकसान ये होता है कि एक तो टाइम बड़ा लग जाता है कंसेंसस बिल्ड करने में और जब कंसेंसस बिल्ड हो जाता है तो फिर पता लगता है कि भाई वो इम्प्लीमेंटेशन में देर हो रही है,
ठीक है।
तो नतीजा ये है कि जो चीजें ठीक होनी होती है वो उसकी तरफ से तवज्जो खत्म हो जाती है और मैं आपको ये बताऊं कि इस किस्म की जो हुकूमतें आती हैं तो उनके पास रिफॉर्म्स करने के पहला साल दो साल ही होते हैं,
ठीक है,
क्योंकि उस वक्त उनकी गुडविल ज्यादा होती है। तो इस वजह से अहम चीज ये है कि अगर ये पहले साल दो साल में इस चीज को इम्प्लीमेंट कर
सो क्या गवर्नेंस जैसे अगर हम लेवल कहना चाहिए कि 1 to 10 अगर इसको देखना चाहें तो क्या मौजूदा निजाम 5 के सतह के ऊपर भी गवर्नेंस को एश्योर नहीं करता था?
5 से क्या मतलब?
यानी अगर हम उसको उसकी पैमाइश करना चाहें कि जी परफॉर्मेंस के लेवल हैं फ्रॉम ग्रेड 1 to grade 10, सो ग्रेड 5 के ऊपर भी ये जो मौजूदा निजाम है ये गवर्नेंस को एश्योर नहीं करता था, यानी जो उनका इरादा है सो वो इसी सिस्टम के अंदर रहते हुए इसको इम्प्रूव कर सकते?
जी बिल्कुल, मैं समझता हूँ कि सूरत हाल ये है कि एक तो खैर जो जो ہماری مشینری ہے جس نے ساری چیزیں امپلیمنٹ کرنی ہے اس میں کمی ہے, کیونکہ اس کی طرف توجہ نہیں دے گی اور سیاسی طور پہ ایک چند 5-10 بندوں کو آئیڈینٹیفائی کر لیا گیا اور ان کے تھرو کام چلایا گیا. دوسرا یہ ہے کہ جو ہماری مشینری ہے بیوروکریسی, وہ ان میں سے بلک جو ہے وہ ڈیمورلائزڈ ہے. جو پرانے ریجیم کے سٹارز تھے ان کو کچھ توقع تھی کہ وہ نئے ریجیم میں آ کے وہ متاثر ہوں گے, مگر جو باقی جو 90% افسران ہیں وہ اس وجہ سے وہ ڈسارم ہوئے ہوئے ہیں کہ ان کو اس وقت ایک ہائپر ایکٹیو جوڈیشری, ہائپر ایکٹیو نیب, ہائپر ایکٹیو میڈیا, وہ اس میں ایک بیوروکریسی جو ہے وہ اس لحاظ سے سیاست دان سے مختلف ہوتی ہے کہ وہ اپنا ڈیفینس نہیں کر سکتی. جس طرح سیاست دان کے خلاف میں بات اگر کی جاتی ہے تو وہ پریس کانفرنس کرتا ہے, وہ بولتا ہے, وہ ٹاک شوز میں جاتا ہے اور اپنے آپ کو ڈیفینڈ کرتا ہے. بیوروکریسی یہ نہیں کر سکتی, وہ ڈپریس ہو جاتی ہے, وہ انیشیٹو کھو بیٹھتی ہے. اور صورتحال کچھ اسی قسم کی ہے کہ اس وقت جو ایماندار لوگ بھی ہیں, کمپیٹنٹ لوگ بھی ہیں, وہ بھی مین سٹریم پوسٹوں میں آنا نہیں چاہ رہے. کوئی انیشیٹو, کوئی اپنا اگریسیولی کام کرنا نہیں چاہ رہے, کیونکہ انہوں نے ان کو یہ نظر آ رہا ہے کہ غلطی کی سزا بہت سخت ہے, کام نہ کرنے کی سزا اتنی زیادہ سخت نہیں ہے. اس وجہ سے ان کو بھی اس پر ذرا تھوڑی سی یعنی توجہ دینی پڑے.
لیکن یہ جو بیوروکریسی ہے جو سرکاری مشینری ہے, اس کے لیے یہ ریفارم یا یہ ایجنڈا, اصلاحات کا جو ایجنڈا ہے, یہ کوئی ظاہر نئی اصلاحات تو اصطلاح تو بالکل نہیں ہے. پچھلے ادوار میں بھی ہوتا رہا ہے, پیپلز پارٹی کے دور میں, صدر مشرف کے دور میں بہت اگریسو ریفارمز کی بات ہوئی, ابھی پچھلے دور میں ویژن 2025 کے نام سے احسن اقبال صاحب لیڈ کرتے رہے چیزوں کو. سو مطلب کیسے وہ اس کو قبول کریں گی, یا اگر مزاحمت ہوگی تو کیوں کرو گی ان کی طرف سے؟
دیکھیے, ایک تو یہ ہے کہ ریفارمز اگر آپ 1947 سے آپ اس کی ہسٹری دیکھیں تو بڑی بڑی کمیشنز بنی ہیں اور انہوں نے کئی کئی سال لیے اور انہوں نے بہت لوگوں سے کنسلٹ کیا, انہوں نے بہت عقل سے پروپوزلز بنائے, مگر یہ کہ جو گورننس ہے اس میں اس وقت رولز, ریگولیشنز, لاز, سسٹمز نہ بنے ہوئے, اور ان میں سے صرف چند ہوں گے جو شاید آبسولیٹ ہو گئے ہوں, جو جن کی شاید کوئی ڈیجیٹل ورلڈ آ گئی ہے, کوئی انٹرنیٹ آ گیا ہے, کوئی اور کوئی چیز آ گئی ہے, تو اس میں آپ کو تھوڑی سی اس کو اجتہاد آپ کو کرنا ہے, اس کو امپروومنٹ کرنی ہے. تو باقی جو ہے وہ تو ایشو زیادہ امپلیمنٹیشن کا ہے, اور زیادہ چونکہ سیاسی لیڈر جو ہے امپلیمنٹیشن میں وہ ان کو دقت ہوتی ہے, تو وہ اس لحاظ سے بھی ریفارمز کی طرف چل پڑتے ہیں کہ جی ریفارمز ہم کرنا چاہ رہے ہیں, ابھی تو چلنے دیں جیسے چل رہا ہے.
آخری سر, آپ ٹریول بھی کر رہے ہیں, آپ کی آواز تھوڑی کٹ رہی ہے, میں آخری سوال آپ سے کرنا چاہوں گا, آپ کے خیال میں سب سے زیادہ اگر ہم اس کو ریفارم سے, ایک تو شاید تاثر ہمیں یہ مل رہا ہے کہ کمپلیٹلی جیسے اے ٹو زی اس کی ٹوٹلی حیات اور شکل بھی بدل جائے گی اداروں کی, شاید ایسا نہ ہو, ریگولیٹ کرنا اگر مقصود ہو تو سب سے زیادہ ریگولیشنز کن اداروں کے اندر لانے کی فل فور ضرورت ہے, اور کس طرح کی اصلاحات یا ریگولیشنز آنی چاہیے؟
دیکھیے وہ تو گورنمنٹ کی اپنی پرائرٹی ہے, سول لوگوں کی زندگیوں کو متاثر کرتا ہے ڈسٹرکٹ ایڈمنسٹریشن, ان کی وہ متاثر کرتا ہے اسکول, ان کی متاثر کرتا ہے صحت, زراعت کے محکمے, زراعت کے ایشوز, زیادہ تر پھر جو اربن سلمس ہیں وہاں کے لوگوں کو میونسپیلٹی کے ایشوز جو ہے وہ متاثر کرتے ہیں. تو ریگولیٹ تو میں سمجھتا ہوں کہ گورنمنٹ کی ہر مشینری, ہر ڈپارٹمنٹ کو کرنا ضروری ہے, اس کو امپروو کرنا, اور اس میں اگر کوئی بے لگام ہے کچھ لوگ ان کو کنٹرول کرنا. فور جو بیسک چیزیں ہیں وہ تو بیسیکلی صحت اور تعلیم اور لوکل گورنمنٹ ہے, کیونکہ جو بلک آف دا پاپولیشن کو جو ہے افیکٹ کرتی ہے, اس کو میں سمجھتا ہوں پرائرٹی دینی چاہیے.
جی بہت شکریہ آپ کا تسیم نورانی صاحب, آپ نے ہمارے لیے وقت نکالا, آپ ہمارے ساتھ موجود تھے. آصم اللہ بھائی صاحب اور ڈاکٹر نور فاطمہ ہمارے ساتھ موجود ہیں, اور پروگرام کے ہمارے پاس یہ آخری لمحات ہیں, اس میں ہم اس کو سم اپ بھی کرنا چاہیں گے. سو آصم اللہ بھائی صاحب, ذرا اب اس جانب آپ بھی آئیے کہ جب ہم مختلف اداروں کے اندر ریگولیشنز کی بات کرتے ہیں, لمبی چوڑی اصلاحات نہ بھی ہوں, یعنی ایون موجودہ نظام کے اندر رہتے ہوئے آپ اس کے لوپ ہولز کو ختم کریں, جہاں پہ خلا ہے, جہاں پہ گیپ ہے, اس کو آپ پر کریں, تو شاید گورننس یعنی حکمرانی, انداز حکمرانی جو ہے وہ بہتر ہو سکتا ہے اور ڈلیور ہو سکتا ہے. لیکن یقین کریں ہمارا تعلق شعبہ صحافت سے ہے, اگر صرف شعبہ صحافت کو بھی تو ریگولیٹ کیا جانا چاہیے, صرف ڈیفیمیشن لاز بن جائیں تو مجھے میرا یہ یقین ہے کہ اس وقت میڈیا کے اوپر جو ہم دیکھتے ہیں سیاستدانوں کے بقول پگڑیاں اچھالا جانا, سو یہ سلسلہ رک جائے گا, چیزیں کنٹرول ہو جائیں گی, ذمہ داری سے لوگ بولنا سیکھیں گے. میں پاکستان کے اندر ایک ٹاپ اینکر کو سن رہا تھا, ان کا یہ جملہ تھا کہ پاکستان دنیا کی تاریخ میں کوئی حکومت 10 دن کے اندر غیر مقبولیت کی ان انتہاؤں پر نہیں گئی. اس میں اندر آپ ایگزیجریشن کا پہلو آپ دیکھ سکتے ہیں. اینی وے, اس ریفرنس میں میڈیا کی ریگولیشن کتنی ضروری ہے جو باقی اداروں کے اندر ریگولیشن کو جس نے ثابت کرنا ہے. جی آصم الباغ صاحب, آصم صاحب آپ ہمارے ساتھ ہیں. جی ڈاکٹر نور فاطمہ آپ ہمارے ساتھ ہیں, لگتا ہے کہ ہمارے تمام, جی نور فاطمہ آپ مجھے سن, جی جی آپ ذرا اسی پہ بتائیے گا کہ ریگولیشنز ایک دو اصلاحات ہے جس میں شاید ریویمپ کرنا ہے پورے اداروں کو, لیکن معمولی معمولی اصلاحات ہیں. آپ تعلیم سے وابستہ ہیں سر, تعلیم کی اگر ہم بات کریں تو کیا کرنا ہوگا؟
ہاں ایک ہے انکریمنٹل چینجز بھی ہوتے ہیں نا, جس کو آپ اسٹرکچرل ریفارمز نہیں کہتے, آپ اس کی انکریمنٹل چینجز کرتے ہیں, اس میں کوئی موڈیفیکیشنز کرتے ہیں, اس میں آپ گریجولی کوئی چینجز کرتے ہیں جس کو آپ بہت ریڈیکلائز چینجز نہیں کہتے, سو دیٹ کہ اس میں آپ کا زیادہ انرجی بھی نہیں چاہیے, آپ کو پیسہ نہیں چاہیے, اس میں آپ کو زیادہ بہت زیادہ ایکسپرٹیز نہیں چاہیے, لیکن جو چیزیں ایگزسٹنگ جو آپ کے پاس رولز ریگولیشنز ہیں اور جس میں جیسے ٹائم کی پابندی ہمارے یہاں نہیں ہوتی ہے, جیسے ٹرانسپیرنسی کے ایشوز ہیں, جس میں پبلک فائنینس ہے, جسے ٹرانسپیرنسی کا ایک بہت بڑا کمپونیٹ ہے پبلک فائنینس, آپ کو پتا چلنا چاہیے کہ آپ کا پیسہ کہاں خرچ ہوا ہے. جیسے ٹیکس کی کلیکشن کے اندر, اب ٹیکس کی کلیکشن میں جتنے ریفارمز ہوئے ہیں کیا اتنے ریفارمز بھی ہمارے پاس امپلیمنٹیشن ہے اس کی, تو بہت زیادہ اسٹرکچرل ریفارمز کی بات جو ہے وہ ڈیلے کرے گا پروسیس کو, جو ڈیولپمنٹ کا آپ کا پروسیس ہے یا جو لوگوں کی زندگی میں بہتری لانے کا پروسیس ہے, لیکن جو ایگزسٹنگ اس وقت ہمارے پاس, جس کو میں انکریمنٹل چینجز کے ریفرنس سے کہوں گی, اس میں آپ کا ٹیکس ہے, اس میں آپ کا پاور سیکٹر ہے جس کی میں نے آپ کو ٹاپ موسٹ بات کی, اس میں بہت زیادہ ضرورت ہے, جو آپ کے پاس 2013 کی پاور پالیسی بہت اچھی پاور پالیسی بنی ہوئی ہے, ہر طرح کا دیا ہے کہ کس طرح سے آپ آلٹرنیٹ کو جنریٹ کر سکتے ہیں, سی پیک کا انسٹیٹیوشنل جو کیپیسٹی ہے کہ سی پیک کو ایگزیکیوٹ کرنے کے لیے, اس کے اندر انکریمنٹل چینجز ہو سکتی ہیں. اور اس کے علاوہ جو ہمارے ایگریکلچر ایجوکیشن, جو میں نے پہلے بھی بتایا آپ کو کہ ایجوکیشن میں آپ کو, آپ کے پاس ہائر ایجوکیشن کمیشن ہے, اس کے اندر کیا پرابلمس ہیں, کیا فلاز ہیں, اب بہت ٹائم گزر گیا جس کو ہم ایڈریس کر سکتے ہیں. ہمارے پاس جو ہے ایسے کیا کہتے ہیں ایگریکلچر کے اندر جو سچویشن ہے ہماری, کیوں نہیں ڈائیورسیفیکیشن آف ٹریڈ ہو رہی, اس کے لیے آپ کو بہت اسٹرکچرل ریفارم کی ضرورت نہیں ہے, اس کے اوپر آپ کو انکریمنٹل, اور اس کے اوپر آپ کو صرف ایک سیریسنس شو کرنے کی, اور وہ جو آپ کی بات رائٹ فرام دا بگننگ کہ پولیٹیکل ول شو کرنے کی ضرورت ہے,
اور پولیٹیکل ول اگر ہوگی تو یہ چیزیں آپ کے خیال میں ایگزیکیوٹ ہو سکتی ہیں. بالکل آخری ایک منٹ ہمارے پاس ہے, اور آپ ایک ریئلسٹک چیک پرائم منسٹر کو کیا دینا چاہیں گی کہ کیا چیز ان کے مد نظر رہے جب وہ بڑے ایجنڈے کی طرف جا رہی ہیں, جیسے تسنیم نورانی صاحب کہہ رہے تھے, آصم الباغ صاحب بھی یہ کہہ رہے تھے کہ یہ نہ ہو کہ آپ پوری اصلاحات لاتے لاتے آپ کے پاس سے وقت نہ رہے اور چیزیں کمپلیکسٹی کا شکار ہو جائیں.
میرا خیال ہے کہ ہمیں آؤٹ پٹ سے زیادہ آؤٹ کم کو دیکھنا ہے, کہ آپ صرف یہ کہیں کہ نہیں جی 9 to 5 آپ نے ضرور آنا ہے, لیکن اس کا امپیکٹ اور اس کا آؤٹ کم کیا ہے,
صحیح
آؤٹ پٹ کے صرف آؤٹ پٹ تک نہ رہیں, اس کا امپیکٹ اور آؤٹ کم دیکھیں. میرا خیال جب آپ آؤٹ کم دیکھیں گے, چاہے وہ آپ ریفارم کریں, اسٹرکچرل کریں, چاہے آپ انکریمنٹل کریں, چاہے آپ ایگزسٹنگ کریں, جب آپ آؤٹ کم, آپ کو آؤٹ کم پر اپنی نظر رکھنی چاہیے رادر کہ آپ اس کے انپٹ, اور انپٹ کو تو ظاہر آف کورس ہوگی, بٹ صرف آؤٹ پٹ نہ ہو کہ آپ کے پاس آ کے آپ کا بیوروکریسی اور آپ کے جو آپ کے ساتھی جو کیبنٹ میں بیٹھے ہیں وہ کہیں جی ہم نے یہ کیا اور یہ کیا یہ کیا, یہ ساری آؤٹ پٹ میں, لیکن آپ کو دیکھنا چاہیے انفیکٹ ریزلٹنٹلی اس کا امپیکٹ کیا ہے.
بہت شکریہ ڈاکٹر نور فاطمہ صاحبہ, ممتاز ایجوکیشنسٹ آپ ہمارے ساتھ تھیں, محمد علی احسان صاحب نے ہمارے لیے وقت نکالا, تسنیم نورانی صاحب سابق سیکرٹری داخلہ وہ ہمارے ساتھ موجود رہے, اور عاصم الابق صاحب سوشل سائنٹسٹ ہیں, انہوں نے ہمیں جوائن کیا. تمام مہمانوں کا بہت شکریہ. اور آج کا یہ پروگرام جس کا موضوع تھا پاکستان میں ادارہ جاتی اصلاحات کا حکومتی ایجنڈا, استعداد اور سیاسی عزم, ہمارے مبصرین کی اکثریت یہ سمجھتی ہے کہ اصلاحات ضروری ہیں, لیکن اگر موجودہ نظام کے اندر رہتے ہوئے بھی انیشیٹو لیے جائیں اور گورننس کو بہتر بنایا جائے, اور پھر اس کے بعد جب خامیاں نظر آئیں سو ان کو دور کرنے کے لیے بڑے پیمانے پہ اقدامات دیے جائیں تو زیادہ مؤثر ہو سکتا ہے. آج کا پروگرام ہم یہاں پہ ختم کریں گے. پروڈیوسر تھے ہمارے ساتھ اسفر امام, انجینئر نشمن کیلی. اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے. بھارت کے زیر انتظام کشمیر میں حالات دو دن تک پرامن رہنے کے بعد اس شورش زدہ علاقے میں پیر کو پھر تشدد بھڑک اٹھا, جس کے دوران کم سے کم ایک شخص ہلاک اور کئی دوسرے شہری زخمی ہو گئے. وادی کشمیر کے جنوبی ضلع پلوامہ میں بھارتی فوج کی طرف سے پتھراؤ کرنے والے ایک ہجوم پر فائرنگ کے بعد کئی مقامات پر مشتعل نوجوانوں اور سرکاری دستوں کے درمیان جھڑپیں ہوئی ہیں. اس رپورٹ کی تفصیلات بتا رہے ہیں سری نگر سے یوسف جمیل.
نئی دہلی کے زیر انتظام کشمیر کے جنوبی ضلع پلوامہ میں پیر کو بھارتی فوج کی فائرنگ میں ایک نوجوان کی ہلاکت کے بعد بڑے پیمانے پر مظاہرے پھوٹ پڑے, جن کے دوران کئی مقامات پر مشتعل نوجوانوں اور سرکاری دستوں کے درمیان جھڑپیں ہوئیں. ان جھڑپوں میں جو آخری اطلاعات آنے تک جاری تھیں مزید کئی افراد کے زخمی ہونے کی خبر ہے. دیکھنے والے کہتے ہیں کہ بھارتی فوج اور دوسرے حفاظتی دستوں نے پلوامہ کے تقریباً ایک درجن دیہات کو گھیرے میں لے کر ایک فوجی آپریشن شروع کیا تھا, جس کا مقصد جیسا کہ عہدیداروں نے بتایا اس علاقے میں چھپے ہوئے عسکریت پسندوں کو زندہ یا مردہ پکڑنا تھا. عہدیداروں نے بتایا کہ آپریشن علاقے میں عسکریت پسندوں کی موجودگی کی مصدق اطلاع ملنے پر ہی شروع کیا گیا تھا, لیکن جو ہی فوج گسو نامی گاؤں میں داخل ہوئی مقامی لوگوں نے گھروں سے باہر آ کر بھارت کے خلاف نعرے لگائے اور پھر ان کا فوج کے ساتھ تصادم ہوا. دارالحکومت سری نگر میں بھارتی فوج کے ترجمان نے بتایا کہ اس کے بقول شر پسندوں نے فوج کی گاڑیوں پر پتھر برسائے اور ان میں سوار سپاہیوں پر جان لیوا حملے کیے. فوج کی فائرنگ میں کئی افراد زخمی ہو گئے, ان میں سے ایک جس کی شناخت 22 سالہ فیاض احمد وانی کے طور پر کی گئی ہے بعد میں سری نگر کے ایک اسپتال میں چل بسا. اسپتال ذرائع کے مطابق فوج نے نوجوان کے سر میں گولی ماری تھی. نوجوان کے فوت ہونے کی خبر پھیلتے ہی پلوامہ کے مزید کئی علاقوں میں پرتشدد مظاہرے پھوٹ پڑے, جن کے دوران متعدد افراد زخمی ہو گئے. پیر کو اس سے پہلے پلوامہ ہی کے نیرا نامی گاؤں میں بھارت نواز علاقائی جماعت پیپلز ڈیموکریٹک پارٹی کے ایک سرگرم رکن معراج احمد پرہ پر نامعلوم افراد نے قاتلانہ حملہ کیا. پولیس نے واقعے کے لیے عسکریت پسندوں کو مورد الزام ٹھہراتے ہوئے کہا کہ انہوں نے سیاسی کارکن پر اس کے آبائی گاؤں میں گولی چلائی, لیکن وہ اس حملے میں بال بال بچ گیا. اس دوران شورش زدہ ریاست کے صحافیوں کے انجمنوں نے پولیس اور دوسری سرکاری ایجنسیوں کی طرف سے صحافیوں, رپورٹروں اور ذرائع ابلاغ سے وابستہ دوسرے کارکنوں کو مبینہ طور پر مختلف بہانے بنا کر ہراساں کرنے اور ان کے کام میں رکھنا ڈالنے کی کارروائیوں کی مذمت کی ہے, اور کہا کہ آزادی تحریر و تقریر کو دبانے کی ان کوششوں کی مزاحمت کی جائے گی. ان انجمن میں جن میں کشمیر ایڈیٹرز گل بھی شامل ہے کہا کہ اخبارات کو سرکاری ایجنسیوں کی طرف سے ایسے پیغامات بھیجے جا رہے ہیں جن میں ان اخبارات میں چھپے مواد کے بارے میں وضاحتیں طلب کی جاتی ہیں. اس کے علاوہ پولیس اخباری رپورٹروں پر ان کے سورسز یا خبروں کے ذرائع کو افشا کرنے کے لیے دباؤ ڈال رہی ہے. انہوں نے کہا کہ یہ صورتحال بھارت میں ایمرجنسی کے نفاذ کے دوران بھی مشاہدے میں نہیں آئی تھی. ایڈیٹرز گل کے جنرل سیکرٹری بشیر منظر,
پچھلے کئی دنوں سے بڑی ڈسٹربنگ ٹرینڈز بن رہی ہیں کشمیر میں کہ جرنلسٹ کو ٹارگیٹ کیا جا رہا ہے بہت طریقوں سے. حال ہی میں جو ایک رپورٹر کو پولیس گرفتار کر کے لے گئی, پہلے تین چار دن تو پتہ ہی نہیں کیوں گرفتار کیا گیا, اس پہ کوئی بات ہی نہیں ہوئی. جا کے چار پانچ دن کے بعد اس کے خلاف ایف آئی آر درج کر کے یہ کہا جا رہا ہے کہ اس کے کمپیوٹر سے کچھ قابل اعتراض مواد نکلا ہے کہیں سے, اسی لیے اس کو اریسٹ کیا گیا ہے. لیکن ابھی تک پولیس کلیئر بول نہیں رہی ہے کہ کیا ہوا ہے, یہ رپورٹر کیوں بند ہے. जो हमारे सूत्र कह रहे हैं, हमारे जो रिसोर्सेज कह रहे हैं, वो कहते हैं कि रिपोर्टर से सिर्फ उस जो उसने रिपोर्ट्स फाइल की हैं उनके बारे में पूछा जा रहा है, जो बहुत ही एक क्रूड अटैक है फ्रीडम ऑफ प्रेस पे।
पुलिस ने एक हफ्ता पहले एक मकामी जरीदे के रिपोर्टर आसिफ सुल्तान को उसके घर पर रात के 11 बजे छापा डालने के बाद हिरासत में लिया था। कई दिनों तक उसे गैर कानूनी तौर पर हिरासत में रखने के बाद पुलिस ने सनीचर के रोज रिपोर्टर को बाजब्ता तौर पर गिरफ्तार करने की तस्दीक करते हुए दावा किया था कि उसके हाथ ऐसा मवाद लगा है जिसमें इस रिपोर्टर की तरफ से जाने पहचाने दहशतगर्दों को पनाह देने के सिलसिले में की गई साजबाज में मुलव्वस होना जाहिर होता है। ताहम केस की तहकीकात हो रही है। एक बार फिर बशीर मंजर।
कश्मीर एडिटर्स गिल्ड का यही स्टैंड है कि सरकार हो या कोई और भी हो, सहाफियों को एक फ्री एटमॉस्फेयर दिया जाए काम करने का। सहाफी खुद चाहे जब उसको पता है कि मैं कौन सी चीज रिपोर्ट कर रहा हूँ, उसे लोगों तक हकीकत पहुंचानी है, उस हकीकत में जो भी बाधा डालेगा ये सीधे सीधे सहाफत पे हमला करार दिया जाएगा।
यूसुफ जमील, वॉइस ऑफ अमेरिका, श्रीनगर।